नमस्कार। कार्यक्रम खुला मञ्चको आजको नयाँ श्रृङ्खलामा तपाईँलाई स्वागत छ। प्रविधिका साथी राजेन्द्र श्रेष्ठसँगै म अनिता राणा भाट। कार्यक्रम खुला मञ्च तपाईँले शून्य जी 300 BZFM 101.6 सँगै इन्टरनेट अनलाइनको www.bzfm.org.np लगइन गरेर सुन्न सक्नुहुन्छ। त्यस्तै गरी तपाईँ एन्ड्रोइड मोबाइल कर्ता हुनुहुन्छ भने तपाईँले बिजाफएमको एप्लिकेसनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। आफन्त कार्यक्रम खुला मञ्च तपाईँले यसै समयमा सुन्न सक्नुहुन्छ। अबको आधा घण्टासम्म हामी तपाईँसँगै रहन्छौँ। कार्यक्रम खुला मञ्चमा हामीले फरक फरक व्यक्तिका फरक फरक अनुभव र अनुभूतिलाई कार्यक्रममा समेट्ने गर्छौँ। दसैँ नजिकै गर्दा आजको बसाइमा भने हामीले एकजना लोक गायकलाई स्टुडियोमा निम्त्याएका छौँ। आज हामीसँग हुनुहुन्छ चितौन घर भई अमरापुरीमा बसोबास गर्दै आउनुभएका लोकगायक प्रकाश ढकाल आज हामीसँग स्टुडियोमा हुनुहुन्छ। लागौँ अब भने कार्यक्रममा कुराकानीतर्फ। नमस्कार प्रकाशजी, तपाईँलाई स्वागत छ कार्यक्रम खुला मञ्चमा।
हजुर धन्यवाद।
आराम हुनुहुन्छ?
एकदमै।
कतिको व्यस्त हुनुहुन्छ अहिले पछिल्लो समयमा?
त्यति व्यस्त छैन, सरकारी जागिर र कहिलेकाहीँ गीत रेकर्डिङ, स्टेज प्रोग्राम, त्यस्तै नै चलिरहेको छ जिन्दगी।
लोकसङ्गीत क्षेत्रमा कहिले भाग्नुभयो?
व्यावसायिक रूपमा 2067 सालबाट चाहिँ मैले आफ्नो गीतलाई बजारमा व्यावसायिक रूपमा अगाडि बढेँ। त्योभन्दा अगाडि पनि स्कुलका कार्यक्रमहरूमा मैले सहभागिता जनाउँथेँ र मलाई लाग्छ म क्लास 9 मा पढ्दाखेरि जिल्ला स्तरीय लोकदौरी प्रतिष्ठानले गरेको कार्यक्रममा मैले प्रथम स्थान जित्न सफल भएपछि मेरो कार्यक्रम के अरे गीत सङ्गीतको क्षेत्र चाहिँ अगाडि बढेको मलाई लाग्छ।
8 गीत बजारमा ल्याइसक्नु भएको छ। तपाईँको पहिलो एल्बममा लाग्छौँ हामी, पहिलो गीत कसले लाने हो तिजको गीतबाट लोकसङ्गीत क्षेत्रमा लाग्नुभयो। यो गीत गाउने प्रेरणा चाहिँ तपाईँलाई कोबाट मिल्यो?
यो गीतमा मैले शब्द सिर्जना गरेको हो र जसमा विनोद ढकाल, प्रकाश ढकाल र जमुना सुनामले आवाज दिनुभएको छ। सबैले हेर्न सक्नुहुनेछ युट्युब मार्फत। यो गीतमा भर्खर गीतमा कस्तो हुन्छ के हुन्छ भन्ने मलाई थाहा थिएन। बिस्तारै कार्यक्रमहरूलाई अगाडि बढाउँदै गर्दा, गीत सङ्गीत रेकर्ड गर्दा बुझिँदै गयो र त्यसपछि चाहिँ गाउने हौसला मिल्दै गयो, हो सक्छु क्यारे जस्तो पनि भयो। यो गीतबाट मलाई प्रेरणा बनेको छ। यो गीत चाहिँ मेरो साङ्गीतिक यात्राको ढोका भन्नुभएको छ।
तपाईँको पहिलो गीत जुन रेडियोबाट बस्न थाल्यो अथवा टिभीबाट बस्न थाल्यो, कस्तो अनुभव भयो? प्रकाश ढकालको गीत रेडियो टिभीमा बस्दै गर्दा चाहिँ तपाईँलाई कस्तो अनुभव भएको थियो?
मलाई त्यतिखेर चाहिँ कस्तो लाग्थ्यो भने एउटा कोठामा गाउने, भनिन्छ नि हामी नेपालीहरू बाथरुममा जाँदाखेरि गीत गाइन्छ भनेर, एउटा बाथरुममा गाउने, कोठामा गाउने प्रकाश ढकाल आज मिडियामा आएको छ, यो क्रमलाई चाहिँ अगाडि बढाउँछु भन्ने हौसला आफै भित्रबाट जाग्यो र अहिलेसम्म यहाँसम्म आइपुगेको छु।
तपाईँको दोस्रो गीत के गर्छौ राजमा, हाम्रो देशमा भएका राजनीतिलाई टपक्क गीतमा उतार्नु भएको छ, थोरै गुनगुनाइदिनुहोस् न यो गीत।
गणतन्त्र आयो भन्छौ गरिबलाई के आश, बन्द हटल महँगीले साह्रै दुःख भास, 16 घण्टा काम गरेर आधी पेट खास, के गर्छौ राजनीति ए नेता हो के हाँक्छौ देश, के गर्छौ राजनीति के हाँक्छौ देश, उसतै छ जनता उसतै छ वेश, उसतै छ अवस्था उस्तै परिवेश, लाउन उस्तै परिवेश ए होइ उस्तै परिवेश।
के गर्छौ राजनीति गीतबाटै चर्चामा आइसक्नु भएको छ प्रकाश ढकाल भनेर सबैको मनमनमा बसिसक्नु भएको छ। यो गीतको शब्द सिर्जना गर्दा अथवा तपाईँ त भर्खरको एउटा युवा गायक हुनुहुन्छ भनौँ न, भर्खरको कलिलो जवानी युवा गायक हुनुहुन्छ, राजनीति खालका गीतहरू बजारमा ल्याउन त कतिको सङ्घर्ष गर्नुपर्दो रहेछ? यस्ता गीतहरू ल्याउँदा त हुन्छ होला नि, बाधा हुन्छ नि पक्कै पनि।
एकदमै, राजनीति गीत गर्दा अरू गीत दोहोरी गीत रोइला गीत गाएको जस्तो अलि हुँदैन। यो गीतमा चाहिँ मैले लगभग 1 वर्ष चाहिँ आफैले क्यामेरा लिएर धेरै फुटेजहरू सङ्कलन गरेर धेरै आमसभा सभा राजनीतिक पार्टीको सेमिनार गोष्ठीहरूमा गएर त्यहाँ के नेताहरूले बोल्नुहुन्छ, जनताको आवाज के छ, साझा सवालहरू सुनेर, धेरै समस्याहरू सुनेर, धेरै पत्रिकाहरू पढेर जनताको दुःख कष्टलाई चाहिँ मैले शब्दमा समेट्ने प्रयास गरेको छु र मलाई सबैभन्दा दुःख भएको र खुसी मिलेको गीत, गर्व गर्ने खालको गीत यो के गर्छौ राजनीति। मलाई दुःख भए पनि म आफ्नो कामप्रति खुसी छु हजुर।
सङ्घर्ष साथै गीत बजारमा ल्याइसकेपछि पनि चर्चामा आउनु भएको छ र लोकगीतको क्षेत्रमा लागिरहँदा तपाईँ त युवा गायक हुनुहुन्छ, आजभोलिका यतिका युवाले चाहिँ अन्य पप गीत रिमिक्स गीतहरू बढी गाउनुहुन्छ नि त, लोकगीत भनेको त कमैले सुन्नुहुन्छ युवा युवतीले, आजभोलि लोकगीत अलिकति छोडिसक्नु भएको छ कि सुन्नलाई, भर्खरको युवा गायक हुनुहुन्छ भने लोकगीत क्षेत्रमा किन लाग्नुभयो?
हाम्रो चाहिँ कला संस्कृतिलाई माया गर्नुपर्छ, हामीले नगरे कसले गर्ने? हाम्रो लोकदोरीलाई कलाश्री, मैले लोकदोरी मात्रै गाउँछु भन्नु पनि खोजेको होइन, मेरो रिमिक्स गीतहरू पनि छन्, अलि हट खालका गीतहरू पनि छन्, युवा पुस्तालाई समेट्ने खालको गीतहरू पनि छन्, बुढाबुढी मेरो आमा बुवा सबैलाई समेट्ने खालका गीतहरू, सबै खालका गीतहरू गर्दैछु मैले, अब भजनको गीत पनि गर्दैछु अनि पञ्चेबाजाको पनि गर्दैछु र हाम्रा नेपालमा भएका सबै संस्कृतिलाई जोगाउनुपर्छ, हामीले नगरे कसले गर्ने जस्तो लाग्छ र म सबै खालको गीत लेख्छु गाउँछु पनि।
समाजमा भएका कुराहरूलाई टपक्क टिपेर गीतमा उतार्नु भएको छ तपाईँको सेक्सी जवानी, यो गीत पनि बजारमा आयो र चर्चामा पनि आयो, यो गीत थोरै गाइदिनुहोस् न
है त। मलाई सबैभन्दा बढी चिनाउन सफल प्रकाश ढकाल भनेर कसैले चिन्नुहुन्न होला, तर सेक्सी जवानी भनेपछि सबैले चिन्नुहुन्छ र त्यो गीत म अहिले गाउँदैछु, जुन गीतमा मैले शब्द र लय तथा स्वर दिएको छु, जसमा मलाई साथ दिनुभएको छ श्रीदेवी देवकोटाले। अहिलेसम्म 10 लाखभन्दा बढी भ्युवर्स भएको छ युट्युबमा, सर्वाधिक भ्युवर्स भएको गीत हो मेरो। यो नानीको मोहनी बोली छ, मोहनी बोली छ, मनै तन्नी फाटेको चोली छ, या हो चरको घामले पोल्छ कि भिजाउँछ कि सिमसिमे पानीले, ओइ सिमसिमे पानीले, तिम्रो फुलको जवानी हो, तिम्रो चढ्दो जवानी हो, तिम्रो सेक्सी जवानी। हजुर, हाम्रो बजारमा हिँड्नुपर्छ नि, हाम्रो बजारमा नाराघाट जानुभयो भने, काठमाडौँ जानुभयो भने मान्छेका हाम्रो अङ्ग देखाउने खालका कपडाहरू हुन्छन् अनि त्यसपछि युवाहरूले चाहिँ त्यो केटीहरूलाई अथवा युवतीहरूलाई हेर्ने नजर हुन्छ नि, हो त्यस्तो खालको भावहरू म पनि एउटा युवा भएको कारणले त्यस्तै त्यस्तै फिल भयो र त्यो बेलामा त्यस्तै त्यस्तै माहौल पनि थियो, अलिकति कमेडी गीत गरौँ भन्ने र यो शब्द चाहिँ अलिकति विवादमा पनि पार्नुभयो र मैले यस्तो विवादमा पार्न खोजेको चाहिँ थिइनँ। सेक्सी भन्ने शब्दको अर्थ नेगेटिभ लिइदिनु भयो र त्यसलाई नेपालीमा अनुवाद गर्नुभयो भने सौन्दर्य सुन्दर भन्ने हुन्छ। कतै हाम्रो नेपाली डायरीमा हेर्नुभयो भने, डिक्सनेरीमा हेर्नुभयो भने सुन्दर भन्ने शब्द विवादित छ र तपाईँहरूले विवादित नबनाइदिनु होला, पोजिटिभ रूपमा फुलको आँखामा फुलै संसार भने जस्तो सकारात्मक रूपमा लिइदिनु हुन मेरो दर्शक भगवानहरूलाई सबैलाई अनुरोध गर्न चाहन्छु।
तपाईँ पनि भर्खरको युवा गायक हुनुहुन्छ, जवानीको हुनुहुन्छ, के छ तपाईँले आफूलाई परेर यस्ता गीतहरू बजारमा ल्याइरहनु भएको छ हो?
होइन, बिल्कुलमा तपाईँले त्यो प्रश्न राख्नु पनि उचित लाग्छ मलाई, र सबै कलाकारले आफूलाई परेको मात्रै गीत गाउने भए अरूको गीत कसले गाइदिने? र मलाई चाहिँ के लाग्छ भने बजारमा भएका घटनालाई, अरूको समस्यालाई पनि गीतमा ल्याउनुपर्छ, हाम्रो नेपालमा घटेका घटनाहरूलाई अथवा विकृतिलाई हामीले गीत सङ्गीतबाट चाहिँ साङ्गीतिक विरोध गर्न सक्नुपर्छ जस्तो लाग्छ मलाई। र त्यस्तै त्यस्तै केही मेरा पनि कथा छन्, केही साथीभाइका पनि कथा छन्, केही हाम्रो समाजको विकृतिको बारेमा पनि छन्, सबैलाई समग्रमा समेटेर मैले लीलामाथि तमसा गरेको छु। अहिलेको कलियुगको भाले छ, बुढी पहिला गइछ, सेक्सी जवानी छ, के गर्छु राजनीति छ, कसले लाने हो, त्यस्तो त्यस्तो गीतमा सबैलाई सबै क्षेत्रको समस्या समेट्ने प्रयास गरेको छु मैले, आफैले परेर भन्दा पनि यो समाजमा भएका घटनाहरूलाई समावेश गरेर गीत बनाउने गर्छु।
के हाम्रा दर्शक श्रोताहरूले चाहिँ यो प्रकाश कस्तो माथिएको रहेछ, यस्ता गीतहरू ल्याउँछ बजारमा, खालि यस्तै खालका गीतहरू मात्रै बजारमा ल्याउँछ भनेर कुनै प्रतिक्रिया दिनु भएको छ कि छैन अहिलेसम्म?
अहिलेसम्म मलाई धेरै श्रोताहरूले अलिकति हट पनि भयो भाइ, शब्द राम्रा छन्, अलिकति केही शब्द चाहिँ सिलेक्ट गर्नुपर्छ कि भाइ भनेर सल्लाह पनि दिनुभएको छ। हो, मलाई तपाईँले गाली गर्नुभयो भने सुधारिने ठाउँ पाउँछु जस्तो लाग्छ, तपाईँले गाली गर्नुभयो भने प्रकाश ढकालले त्यो गल्ती फेरि गर्दैन कि जस्तो लाग्छ मलाई, र तपाईँले गाली गर्नुहोस् तर सभ्य तरिकाले गर्नुहोस्, कलाकारलाई गाली आउँछ, कमेन्ट आउँछ, भिडियोको तल हेर्नुभयो भने धेरै कमेन्टहरू नकारात्मक, हामीले पढ्न नसकिने खालका, हामीले सबैलाई देखाउन नसकिने खालका पनि कमेन्ट गर्नुहुन्छ। तपाईँ मलाई गाली गर्नुहुन्छ भने तपाईँले सभ्य तरिकाले गर्नु न, मलाई राम्रो मान्छे बनाउने मान्छेले राम्रो तरिकाले भन्नुभयो भने म पनि मानव हो, सबै कुरा मान्छु, ताली र गाली सबैले दिनुहुन्छ, तालीलाई पनि समर्थन गर्छु, गालीलाई पनि समर्थन गर्छु, तपाईँको गालीले मेरो कृतिलाई अथवा मेरो लेखलाई सुधार्छ भने प्लिज गाली गर्नुहोस्, तर म एउटै मात्र विनम्र अनुरोध गर्दछु, सभ्य तरिकाले गर्नुहोस्, आफ्नो सभ्यता देखाउनुहोस्।
पक्कै पनि हो, प्रतिक्रिया भनेका सुल्टो उल्टो दुवै हुन्छन्, कसैले चाहिँ माया गरेर प्रतिक्रिया दिनुहुन्छ भने कसैले गाली गरेर प्रतिक्रिया दिनुहुन्छ होइन आफूले लिनुपर्ने हो प्रतिक्रिया हामी जसरी बुझ्छौँ हामी आफै बुझ्छौँ मिठा गीत बजारमा ल्याउनु भएको छ समय सान्दर्भिक गीतहरू बजारमा ल्याइरहनु भएको छ तपाईँको थोरै जीवन कथाको अलिकति कुल्टी फेर्न चाहन्छु बाल्यकाल कसरी बिताउनु भयो कति कतिको सङ्घर्ष गर्नुभयो बाल्य अवस्था तपाईँको कसरी बित्यो
मेरो पहाड घर गोर्खा र विकट ठाउँमै भन्नुभएको छ त्यति सुविधा छैन भर्खर भर्खर बिजुली बत्ती सडक तथा सञ्चारको साधनहरू पुगेका छन् त्यतिखेर गाउँमा हामी किसानकै छोरो हो मैले किसानी काम नै गर्नुपर्थ्यो घाँस मेलापात यस्ता मेलापात वस्तुहरू चलाउने चराउने त्यस्तै त्यस्तै पहाडी जीवनमै मेरो जिन्दगीहरू बिते मैले घाँस काटेको अनुभव छ बाख्रा चराएको अनुभव छ मलाई सम्पूर्ण गाउँमा रोदी गाएको अनुभव छ पढेको अनुभव छ गाउँमै मैले एसएलसी पास गरेर म जब काठमाडौँ गएँ साइन्स पढ्नको लागि अनि मेरो ठुलो मान्छे बन्ने रहर थियो आज गायक भएर अगाडि बढेको छु सबैले प्रकाश ढकाल भनेर चिन्नु भएको छ त्यसमा म गर्व गर्छु बाल्यकाललाई हेर्ने हो भने अरूको जस्तै सामान्य रह्यो बुवा मम्मीले भन्नुहुन्थ्यो यो गीत गाउन पायो भने पढाइ पनि छोड्छ सबै कुरो गर्छ अब एक्जामको बेलामा पनि गीत गाउन जान्छ भनेर कमेन्ट गर्नुहुन्थ्यो र त्यसलाई मैले निरन्तरता दिँदै अहिले यहाँसम्म आएको छु
सानैदेखि गीत गाउने हाम्रो प्रकाश ढकाल बाबा आमाको चाहिँ कतिको प्रेरणा छ तपाईँले गीत गाउनुपर्छ यो क्षेत्रमा लाग्नुपर्छ भन्ने कतिको साथ दिइरहनु भएको छ घर परिवारले
हजुर मलाई सुरु सुरुमा चाहिँ बुवा मम्मीले बाबु पढ्नुपर्छ यो उमेरमा भविष्य बनाउनुपर्छ गीत गाएर तँलाई खान दिँदैन लाउन दिँदैन पढ बाबु भन्नुहुन्थ्यो पहिला र मैले के गर्छु राजनीति गरेपछि मैले सानोतिनो जस्तो भए पनि एउटा अवार्ड हात पारेँ त्यसपछि ओहो मेरो छोरोले अवार्ड जित्यो भनेपछि बुवाले गीत नगा परिवारले गीत नगा बाबु भनेर कहिले पनि भन्नुहुन्न मलाई एउटा मात्रै सल्लाह दिनुहुन्छ बाबु पढ्नु पनि पर्छ गीत सङ्गीत पनि लाग्नु तर एउटा मान्छेको दुईवटा ढुङ्गामा खुट्टा भयो भने कहिले पनि अगाडि बढ्दैन र दुर्घटनामा परिन्छ खुट्टा कुनमा राख्ने हो त्यसलाई चाहिँ विचार गरेस् भनेर सल्लाह दिनुहुन्छ त्यसलाई चाहिँ मैले पोजिटिभ रूपमा लिएको छु
पढाइ कहाँसम्म पुर्याउनु भयो
मेरो ब्याचलर सकियो अहिले
ब्याचलर पढ्दै पनि हुनुहुन्छ ब्याचलर सकाइसक्नु भएको छ लोकसङ्गीत क्षेत्र प्लस टिचरको काम पनि गरिरहनु भएको छ आजभोलि लोकगीतकै कुराकानी गर्ने हो भने चाहिँ गीत गाएर खाने अवस्था चाहिँ छैन गीत सङ्गीतबाट आमदानी भनेको कमै छ पहिला पहिला सिआरबिटी पिआरबिटीले गीतहरू चल्ने गर्थे श्रोता दर्शकले गीतहरू क्यासेट किनेर सुन्ने गर्नुहुन्थ्यो भने अहिले त युट्युबको भ्युवर्सले अलिकति पैसा पाइन्छ भन्ने सुनिन्छ कस्तो छ तपाईँलाई अहिलेसम्म युट्युबको भ्युवर्सले आमदानी केही भएको छ कि छैन
हजुर मेरो सेक्सी जवानी अहिले सबैभन्दा बढी चलेको गीत त्यसको चाहिँ लगभग 10 लाख भ्युअर्स छ र युट्युबले चाहिँ हामीले चाहिँ आधिकारिक संस्था म्युजिक नेपाल अथवा आफ्नै हाइलाइट्स नेपाल आफ्नै विभिन्न कम्पनीबाट गराउनु भयो भने त्यहाँबाट केही रोयल्टी हामीले पाइन्छ र त्यो चाहिँ हाम्रो खर्च उठाउन पनि सक्दैन र हामीले कमाउने भनेको चाहिँ स्टेज प्रोग्राम तपाईँहरूको जस्तै यस्तै रेडियोबाट पाउने रोयल्टी त्यस्तै त्यस्तैबाट हो त्यो चाहिँ नगन्ने मात्रामा छ जति खर्च हुन्छ त्यो अनुसार बाँचेर आफ्नो गुजारा गर्छु भन्नलाई चाहिँ एकदमै गाह्रो देख्छु र मेरो सन्दर्भमा चाहिँ मैले जति पनि गीत गरेका छु घाटामा छैनन् मलाई दर्शक भगवान्ले माया गर्नुभएको छ सबैले नाफा नै गरेका छन् अब आउने गीतहरू पनि त्यो निरन्तरता जाओस्
तपाईँ चाहिँ गीत गाएर पालिनु भएको छ भन्नुपर्छ अहिलेसम्म चाहिँ युट्युबको भ्युवर्सले पनि पालिरहनु भएको छ
युट्युबको भ्युवर्सले मात्रै नभनौ मेरो दर्शक भगवान्ले कार्यक्रममा बोलाइरहनु हुन्छ स्टेज प्रोग्राम पनि भ्युवर्स पनि छ अनि त्यसपछि अलिअलि रोयल्टी पनि पाइने गरिन्छ र मेरो जागिर छ जे भयो नि मैले आफ्नो जिन्दगी चलाउने भन्दा पनि यही गीतबाट लागेर त्यही पैसाले अर्को एल्बम निकाल्नलाई पुगिरहेछ मेरो घर परिवार चलाउन मेरो दैनिकी चलाउन त्यो पैसा मैले युज गर्दिनँ जति कमाइ हुन्छ त्यो फेरि अर्को गीतका लागि खर्च गरेको छु जति मैले पहिलो गीतमा खर्च गरेको थिएँ त्यो गीतको पैसाले अहिलेसम्म चलिरहेको छ जस्तो लाग्छ मलाई
गीत सङ्गीतमा अहिलेसम्म चलिरहनु भएको छ के छ स्टेजहरूमा जाँदा चाहिँ मनज्ञ आमदानी हुन्छ हो
हजुर त्यो पनि ठाउँ हेरी हुन्छ ठाउँ विशेष हुन्छ साना भाइ बहिनीले गर्नुभएको कार्यक्रममा ल मलाई धेरै रकम ल्याउनुहोस् भन्नु पनि मिल्दैन र राम्रो ठाउँमा थोरै ल्याउनुहोस् भन्नु पनि मिल्दैन समग्रमा मिलाएर गर्दाखेरि हालसम्म चलेकै छ
अहिलेसम्म के छ विदेशतिर गयो भने अझै धेरै आमदानी हुन्छ भन्ने सुनिन्छ. प्रकाश ढकाललाई अहिलेसम्म विदेशको अवसर आएको छ कि छैन?
होइन, अवसर चाहिँ एकचोटि मलाई अफर भएको थियो यस चिजमा यो कलियुगको भाले निकालेपछि, र मेरो जागिर भएको कारणले मैले जागिर छोडेर जान सक्दिनँ. सबै विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूलाई म माफी चाहन्छु मेरो सरकारी जागिरको कारणले मैले बिदा पाउँदिनँ, र बिदा पाए पनि यताको जागिर दुईतिर गर्न सक्दिनँ. सानोतिनो मेरो शनिबार भयो भने, बिदाको बेलामा भयो भने कार्यक्रम उत्सव महोत्सवतिर जान्छु, नत्र प्रायः म सरकारी जागिरतिर नै हुन्छु.
किन तपाईँले यो टिचिङ गर्नुभन्दा अझै लोकसङ्गीत क्षेत्रमा निरन्तरता दिनुभएको भए श्रोता दर्शकको माया पाइरहनु भएको छ, श्रोता दर्शकले जे खोजिरहनु भएको छ त्यही दिँदै गइरहनु पनि भएको छ, त्यसरी स्टेजमा गीत गाउँदै गर्दा विदेशमा जाँदै गर्दा अझै आमदानी हुन्थ्यो होला नि.
आमदानी भन्दा पनि भोलि बिहान के हुन्छ, भविष्य के हुन्छ भन्ने कुरालाई पनि हेर्नुपर्छ. मेरो बुवा मम्मीको अभिभावकको इच्छा अचानलाई पनि बुझ्नुपर्छ. हामी सन्तान भएपछि मेरो बुवा टिचर हुन्छ, मेरो छोरो चाहिँ राम्रो टिचर होस् भन्ने चाहनुहुन्छ. बुवा मम्मीको इच्छा आकाङ्क्षाहरूलाई पनि पुरा गर्नुपर्छ. र मैले चाहिँ मलाई चाहिँ के लाग्छ भने, म जति गीत सङ्गीतमा चर्चित छु त्यति मेरो पेसामा शिक्षक पेसामा पनि चर्चित छु. तर शिक्षक पेसामा त्यो चर्चित भएर मिडियामा आउने कुरो रहेन, र मेरो योभन्दा पनि उता चर्चित भएको कारणले अथवा मेरो कमाइ अथवा भोलि बिहान तपाईँको भविष्य हेर्ने हो भने उता सरकारी जागिर जस्तो यता अलिक हुँदैन कि जस्तो मैले फिलिङ गरेँ, र दुइटैलाई अगाडि बढाउँदा राम्रै हुन्छ जस्तो लाग्छ. होइन, म अहिले दुई चार वर्ष विदेश नजाँदैमा केही बिग्रिँदैन, पछि म जाउँला होइन, बिदाको टाइम पारौँला, र अहिले चाहिँ जागिरतिरै आफ्नो भविष्य नै बनाउनु पर्छ कि जस्तो लाग्छ मलाई.
यति बेला हामी तपाईँको अर्को बुढी पहिला गई यो गीत सुन्छौँ थोरै.
हे गाउँमा बिहे गरी आए सा समुद्र तरेर, गाउँमा बिहे गरी आए सा समुद्र तरेर, 15 लाख पठाथे आयामी गरेर, पोको पारीलाई पोको पारीलाई हजुर पोको पारीलाई, सम्पत्ति नि छैन अब बुढी पनि छैन, अरू के हुन्थ्यो हजुर बुढी पहिला गई, अहै अरू के हुन्थ्यो मेरो नकाटेर गई. सबैले भिडियो हेरेर कमेन्ट गरिदिनु होला. विदेशमा रहनुहुने दाजुभाइले घरमा पैसा पठाउँदा कुन शीर्षकमा कति रकम खर्च भएको छ हिसाब किताब पनि माग्नु होला. विश्वास गर्ने जमाना छैन, र विश्वास नगर्नु पनि भन्दिनँ, गर्नु पनि भन्दिनँ. अवस्था हेरेर घरमा कुन कुन शीर्षकमा श्रीमतीले अथवा दिदीबहिनीले कति खर्च गर्नुभएको छ, त्यो तपाईँले पसिना बगाएर पठाएको रकमको के कुरामा खर्च भएको छ त्यो माग्नु हुन. हजुर,
महिलालाई मात्र किन यति धेरै दोष लगाइन्छ क्या, पुरुषले पनि अलिकति गल्ती त गर्नुहुन्छ.
होइन, गल्ती धेरै हुन्छ, तर समग्रमा हेर्दा तपाईँ भनिन्छ नि विदेशमा गएको दाजुभाइले कमाएको पैसा, ओहो मेरो श्रीमानले दुःख गर्नु भएको छ, मैले बच्चा पढाउनु पर्छ, घर परिवार चलाउनु पर्छ, उहाँ आएपछि कमाइ हुँदैन भन्ने कुरो नसोचेको बढी देख्छु मैले. र हामीलाई लाग्छ केटाहरू मात्रै केटीहरू मात्रै बिग्रिँदा भन्दा पनि उहाँहरू चाहिँ अलिकति संयम भइदिने हो भने केही समस्या चाहिँ कम हुन्थ्यो जस्तो लाग्छ मलाई. त्यस कारणले चाहिँ मलाई नेगेटिभ नसम्झिनु होला प्लिज, त्यो आरोप होइन.
गीत सङ्गीत यस्तो त भइ नै हाल्छ होइन, आरोप गाउनु भएको छैन हाम्रो प्रकाशजीले, तपाईँ पनि बुझ्नुहुन्छ. र म्युजिक भिडियोमा पनि खेल्नु भएको छ, एउटा म्युजिक भिडियो बनाउन कति जति खर्च लाग्छ,
त्यो चाहिँ कस्तो बनाउने, कुन क्वालिटीको बनाउने, कोरसहरू भन्ने हुन्छ, अनि क्वालिटी कस्तो बनाउने, कति खर्च लगाएर बनाउने भन्ने हुन्छ, त्यो चाहिँ आफूले अनुकूलले बनाउन सकिन्छ. ल, मैले चाहिँ लगभग 50,000 अथवा त्योभन्दा माथिकै खर्च गरेर बनाएको हुन्छु, किनभने एचडी नै बनाउनु पर्छ, र 25,000 माथि भिडियो बनाउन सकिन्छ. र कुन क्वालिटीमा बनाउने भन्ने कुरो आफैमा निर्भर रहन्छ, तपाईँले कुन आकारको कस्तो बनाउने तपाईँ आफैमा हुन्छ. 25,000 भन्दा तलका भिडियो चाहिँ त्यति राम्रो मानिन्न, र त्योभन्दा माथि डबल क्यामेरा युज गरेर अनि सिनहरू राम्रै राखेर गर्दाखेरि 25,000 माथि म्युजिक भिडियो लगभग 1,00,000, 1.5 लाख, 2 लाख, 3 लाखसम्म त्यतिमा हाम्रो नेपाली लोकदोरी सङ्गीत क्षेत्रका भिडियोहरू निर्माण हुने गरेको पाइन्छ.
म्युजिक भिडियोमा तपाईँ आफै खेल्नु भएको छ, कस्तो हुँदो रहेछ म्युजिक भिडियोमा खेल्दा चाहिँ?
गीत लेख्न गाउन जति सजिलो छ नि मलाई त्यतिभन्दा त्योभन्दा 100 गुणा गाह्रो हुँदो रहेछ, किनभने हामी पर्दा पछाडि हुन्छौँ गीत गाउँदा पनि, एउटा बन्दको ठाउँमा बसेर गाउने हो. गीत लेख्दा त आफ्नो अब जहाँ हुनु बसिन्छ त्यसरी नै गीत लेखिन्छ, तर क्यामेराको अगाडि फेस गर्न चाहिँ थोरै गाह्रो होला जस्तो लाग्यो. तर 2-3 गीत गरेपछि सामान्य नै रूपमा लिएको छु मैले, त्यति गाह्रो चाहिँ मानेन, तर सुरुमा अलिकति अनुभव लिँदा चाहिँ थोरै गाह्रो हुँदो रहेछ.
जे होस् पर्दामा पछाडि र अगाडि चाहिँ धेरै गाह्रो हुन्छ.
कथाले मागेको त्यो रोल दिनलाई आफूले सक्छु कि सक्दिनँ जस्तो पनि हुन्छ. अब मेरो अहिले कलियुगको भालेमा मेरो थोरै अलिकति नकारात्मक सन्देशहरू पनि बोकेका छन् गीतले, र त्यो मलाई बाध्य रूपमा गर्नुपर्ने हुँदो रहेछ. कथाले मागे अनुसार पात्रले गर्नुपर्छ, र हामी म टिचर भएको कारणले केही असहज पनि हुँदो रहेछ. भोलि बिहान मेरो विद्यार्थीले के भन्लान्, प्यासले के भन्लान्, यो भिडियो मैले आमा बुवालाई कसरी देखाउने भन्ने खालका समस्याले त्यतिखेर चाहिँ आफूलाई अलिकति के भने त्यही लाइनमा मात्रै काम गरेको भए पनि हुने. र टिचर भएको कारणले मलाई चाहिँ थोरै अड भएको जस्तो फिलिङ गरेँ मैले. र अब
यस्तो
जे खिचिन्छ नि त्यो वास्तवमा चाहिँ हुन्न, हामीले कम्प्युटरले मिलाइन्छ, यताउता गरिन्छ, र जति खिचिन्छ त्यो देखाए जति सबै खिचेको चाहिँ हुँदैन है. त्यो हामीले जस्तै केटीलाई अङ्गालो मारेको छ भने त्यो के अङ्गाल छुन पाइँदैन, राम्रोसँग छुन पाइँदैन. तर कम्प्युटरले आजभोलि मिक्सिङ गरेको जमाना छ, मिलाएर गर्दाखेरि जे बन्छ त्यो चाहिँ वास्तविक हुँदैन भन्न चाहन्छु. जे पर्दामा हुन्छ त्यो रियलमा हुँदैन, क्यामेराको रिलमा हुने कुरो रियल लाइफमा चाहिँ हुँदैन.
म्युजिक भिडियोमा खेल्ने र गीत गाउने रहर पुर्याइसक्नु भएको छ हाम्रो प्रकाशजीले. के छ अब चाहिँ क्षेत्र परिवर्तन गर्छु, गीत पनि गाइहालेँ, म्युजिक भिडियोमा खेलिहालेँ, श्रोता दर्शकको माया पाइहालेँ र सबैको सामु प्रकाश ढकाल भनेर चिनाइसकेका छु. अब चाहिँ अलिकति क्षेत्र परिवर्तन गर्छु, सबै विदेश जानु भएको छ, जापान अस्ट्रेलिया जानु भएको छ, विदेश जान्छु भन्ने सोच गराउनु भएको छ कि छैन?
मलाई त्यस्तो रहर छैन, मेरो आफ्नै जागिर छ र यता पनि चर्चितै भएको छु, सबैले माया गरिदिनु भएको छ, र यो क्रमलाई चाहिँ अगाडि बढाउन चाहन्छु. मलाई विदेशमा गएर रोक्छ जस्तो लाग्दैन टिपेर फुटु फुटु पठाउनलाई, र हाम्रो दिनचर्या यसरी नै जान्छ. हामी सबै विदेश जाने हो भने हाम्रो नेपालमा को बस्छ, हाम्रो नेपालको विकास कसले गर्छ? हामी युवा चाहिँ विदेश जान होइन, नेपालमा केही गर्न आवश्यक छ. र जो जसले रेडियो सुन्नु भएको छ, मैले जस्तै अथवा अरूले जस्तै नेपालमै बसौँ, त्यति लगानी गर्ने 24 लाख 12 लाख 15 लाख लगानी गरेर आफ्नै नेपालमा केही गर्ने हो भने तपाईँ मात्र होइन तपाईँ जस्ता धेरै युवा साथीहरूलाई रोजगार दिन सकिन्छ. त्यसैले विदेश होइन, आफ्नै देशको अरूको देशको फुलबारी होइन, आफ्नै पखेरोलाई फुलबारी बनाउन खोजौँ, अर्कोको फुलबारीलाई नरोजौँ, आफ्नो पखेरोलाई फुलबारी बनायो भने भोलि त्यो दिगो हुन्छ जस्तो लाग्छ मलाई.
अनि प्रकाशजी, पहिला पुराना पुराना गीतहरू सुन्नुहुन्छ नि, जुन बिमा कुमारी दुरा त्यस्तै गरी नारायण राय माझीका ती पुराना गीतहरू, तिनै गीतहरू सुन्दा चाहिँ अहिलेका लोकसङ्गीतमा थोरै विकृति विसङ्गति फैलिएका हुन् कि, उत्ताउला रत्याउली ठट्याउली पाराका गीत अलिकति बजारमा आएका हुन् कि? हुन त तपाईँका गीतहरू पनि यस्तै छन्, तर तपाईँलाई आफूलाई भन्न खोजिया चाहिँ होइन मैले. जे होस् गीत सङ्गीतमा थोरै विकृति विसङ्गति फैलिएका हुन् कि भन्ने हाम्रा श्रोता दर्शकले थोरै नासो गरिरहनु भएको छ. के छ तपाईँको विचारमा चाहिँ कस्तो लाग्छ, विकृति विसङ्गति फैलिएका हुन् कि वास्तवमा भएका वास्तविक कुराहरूलाई टपक्क टिप्नु भएको नयाँ कलाकारले?
त्यतिखेरको दिदी बहिनीहरूले साडी लाउनुहुन्थ्यो, चोली लाउनुहुन्थ्यो, फरिया लाउनुहुन्थ्यो, आजभोलि प्यान्ट लाउने जमाना आयो. त्यसरी नै गीत सङ्गीतमा पनि अलिकति परिवर्तन चाहिँ आएछ होइन. हाम्रा दिदी बहिनीहरूले फरिया लाउने दिदी बहिनीले आजभोलि कुर्ता सुरुवाल लाउन थाल्नु भएको छ, त्योभन्दा नि अलिकति प्यान्ट लाउन थाल्नु भएको छ. त्यसरी नै गीत सङ्गीतले अलिकति फड्को माऱ्यो. हिजो चाहिँ हामी क्यासकेटमा सुन्थ्यौँ, रेडियोमा सुन्थ्यौँ, आजभोलि हरेकको मोबाइलमा युट्युब चल्छ, र समय सान्दर्भिक युवालाई सुने खालको र अन्य बजारमा आएका गीतहरूसँग नि कम्पिटिसन गर्नुपर्ने हुन्छ. अरूलाई कम्पिटिसन अब इन्डियामा कस्ता गीत आउन थाले, चाइनामा कस्ता गीत आउन थाले, त्यो अनुसारकै नेपालको मार्केटका गीतहरू पनि हुनुपर्छ जस्तो लाग्छ. भएन भने अन्तर्राष्ट्रिय स्तरमा पनि हामीले कम्पिटिसन गर्नुपर्ने हुन्छ. हो, नेपालको गीत त एकदमै कस्ता कस्ता भन्ने खालको भएन भने, भयो भने हामीलाई अलिकति समस्या हुन्छ. र विकृति भित्याउने क्रममा धेरै नङ्ग्याउने नाङ्गिने परम्परा नि चलेको छ, त्यो चाहिँ एकदम गलत हो. र केही शब्दहरू कोही साथीहरूको मेरै पनि हुनसक्छ, तपाईँलाई नराम्रो लाग्न सक्छ, अरू साथीहरूको नि हुन्छ, केही अश्लील शब्द चाहिँ बढी प्रयोग भएको छ, र बढी यो बेडसिन भन्ने हुन्छ नि, बेडसिनहरू नाङ्गिने प्रवृत्ति चलेको छ, यो चाहिँ गलत कुरा हो. र अलिकति मोडर्न हुनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ. अब हामी त्यही जमानामा छैनौँ, पहिला चाहिँ हामी गाउँमै बस्थ्यौँ, रोदी गाउँछौँ, त्यही छैन. आजभोलि दोहोरी साँझ हुन थाले, त्यही अनुसारले चाहिँ बाजाहरू पनि, त्यतिखेरको म्युजिसियनहरू पनि अहिले लाइभ हुन थाले र फरक फरक प्रस्तुति हुन थाले. अहिले कम्प्युटरले अलिक फरक बनाउनु पनि थाल्यो, त्यसलाई चाहिँ विकृति मान्नु भएन. समयको परिवर्तनसँगै हामी परिवर्तन हुनुपर्छ जस्तो लाग्छ मलाई.
हामी यो बुझौँ कि समयसँगै हाम्रा कलाकारहरू पनि परिवर्तन हुँदै जानु भएको छ भन्ने चाहिँ हामी बुझौँ.
त्यसरी बुझ्दा राम्रो हुन्छ.
हुन्छ, हामी कार्यक्रमको अन्त्यतिर पनि छौँ. अन्त्यमा हाम्रा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण आफन्त त्यस्तै गरी नयाँ कलाकार साथीभाइलाई चाहिँ के भन्नुहुन्छ तपाईँ?
नयाँ आउनुभएका साथीहरूलाई पहिला गीत भनेको के हो, गीत सङ्गीत पढेर आउनुहोस्, बुझेर आउनुहोस्, 81 गीत निकाल्ने भनेर नम फाल्नुहोस्. अलिकति सिकेर आउनुभयो भने, जानेर आउनुभयो भने यो क्षेत्रमा को नाम कमाउन पनि सकिन्छ, दाम कमाउन सकिन्छ, र फस्ने र फसाउने प्रविधि पनि छ। यसलाई चाहिँ बुझेर लागौँ र आउँदै गरेको विजया दशमी, दशमी, शुभ दिवाली तथा छठ पर्वको अवसरमा रेडियो सुनेर बस्नुहुने तपाईँ लगायत तपाईँको यो विजय एफएम परिवार, विजय एफएम सुनेर बस्नुहुने सम्पूर्ण मेरो दर्शक भगवानहरूलाई विजय दशमी तथा शुभ दिवालीको अवसरमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
हुन्छ, यहाँलाई पनि विजय दशमीको धेरै धेरै शुभकामना र कार्यक्रममा हाजिर हुनुभयो। तपाईँ यति बेला कार्यक्रम खुला मन सुन्दै हुनुहुन्छ। आजको विषयमा हामीले लोक गायक प्रकाश ढकालसँग रहेर कुराकानी गर्यौं। कार्यक्रम खुला मञ्च तपाईँलाई कस्तो लाग्यो? यदि तपाईँ पनि रेडियोमा जोडिन चाहनुहुन्छ, तपाईँको जीवन कथा रेडियोबाट सुनाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर 0785014004 फोन गर्न सक्नुहुन्छ। त्यस्तै गरी तपाईँका कुनै सल्लाह सुझाव प्रतिक्रिया छन् भने पनि 0785014004 फोन गरेर प्रतिक्रिया टिपाउन सक्नुहुन्छ। आफन्त, अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। हवस् त, यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण आफन्तप्रति आभारी रहे। त्यस्तै गरी मेरो आवाजलाई तपाईँको रेडियो शेरसम्म पुर्याइदिनु भएकोमा प्रविधि कक्षका मित्र राजन र श्रेष्ठलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्को अङ्कमा नयाँ पात्र र पात्रको जीवन कथा लिएर उपस्थित हुने बाचा गर्दै खुला मञ्चको आजको बसाइबाट भने म अनिता राणा बागविदा हुन्छु। हवस् त, नमस्कार।